तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
र अहिलेको लागि चाहिँ लागौँ आजको पछिल्लो एसपिएस समाचारतर्फ।
र आजको मुख्य समाचारमा, भिक्टोरियामा कोरोना भाइरसका कारण थप 8 जनाको मृत्यु, 471 जनामा संक्रमण पुष्टि। कोरोना भाइरसका कारण मानसिक समस्यामा परेकाहरूको सहयोगका लागि मोरिसन सरकारको आर्थिक सहायता र जापानी सहर हिरोसिमामा एटोमिक बम खसालिएको आज 75 वर्ष पुरा।
भिक्टोरियामा गत 24 घण्टाभित्र थप 471 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि राष्ट्रिय स्तरमा कुल संक्रमित संख्या 20,000 पुग्न लागेको छ। प्रिमियर ड्यानियल एन्ड्रुजका अनुसार राज्यमा पहिलो समयमा 8 जनाको कोभिड उन्नाइसका कारण मृत्यु भएको छ, जसले देशभरको मृत्यु दर 255 पुर्याएको छ। र यसै क्रममा भिक्टोरियाका उपस्वास्थ्य प्रमुख प्राध्यापक एलेन चेङ भन्छन् कि संक्रमण फैलन नदिन पछिल्ला लकडाउन नियम लागू नगरिएको भए राज्यमा संक्रमण दर 20,000 पनि पुग्न सक्ने थियो।
Where we might have been. So on the 25th of June we first hit 20 cases in this second phase. On the 11th of July, 16 days later, we first hit 200 cases. So what that would imply if we had continued with that same growth rate, that 16 days after that, which would be the 27th of July, we would have hit 2,000 cases, and by next week, the 12th of August, we would have hit 20,000 cases.
यसै क्रममा मेलबर्नमा चौथो चरणको लकडाउन नियम आजदेखि लागू हुँदा अत्यावश्यक बाहेकका खुद्रा विक्रेताहरू बन्द रहनुका साथै निर्माण कार्यहरूमा कर्मचारी संख्या पनि घटेका छन्। साथै शहरमा आवत जावत गर्ने मानिसहरू अत्यावश्यक घोषित कामदारहरू मात्र रहन पाउने भएकाले त्यस्ताका लागि उनीहरूले अनुमति पत्र राख्नुपर्ने पनि भिक्टोरिया सरकारको भनाइ छ।
अर्को समाचारमा, भिक्टोरियाको होटल क्वारेन्टिन व्यवस्थाबारे सुरु भएको छानबिनमा बयान दिन उपस्थित नहुने आफ्नो कदमको प्रिमियर ड्यानियल एन्ड्रुजले बचाउ गरेका छन्। सरकारको होटल क्वारेन्टिन व्यवस्था असफल भएका कारण मेलबर्नमा कोरोना भाइरस संक्रमणको दर बढेको आरोपका माझ छानबिन सुरु भएको हो। आजको दैनिक पत्रकार सम्मेलनका क्रममा उनलाई पत्रकारहरूद्वारा यसबारे सोधिएका प्रश्नहरूबारे प्रतिक्रिया दिँदै छानबिनको नतिजा जे आए तापनि आफूले त्यसको जिम्मेवारी लिने उनले बताए।
I'm accountable because of the job I have. I'm accountable for any mistakes and all mistakes that are made. I've never shirked that responsibility. I've never moved so much as an inch away from that responsibility. That is the role that I have. I will own those errors. I will be accountable for those errors. So please don't be in any doubt about that.
न्यू साउथ वेल्स सरकारले भिक्टोरियाबाट आफ्नो सीमा प्रवेश गर्नेका हकमा 15 दिने अनिवार्य क्वारेन्टाइन लागू गर्ने भएको छ। भिक्टोरियाबाट आउने जो कोहीलाई अब उपरान्त विदेशबाट आएको व्यक्ति सरह 15 दिने क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरिएको हो। जनस्वास्थ्यलाई ख्याल गर्दै यस्तो नियम ल्याइएको स्वास्थ्य मन्त्री ब्राड हजार्डले एबिसीसँगको कुराकानीमा बताएका छन्। उनले न्यू साउथ वेल्सका भ्रमण नगर्नका लागि भिक्टोरियालीहरूलाई सुझाव दिएका छन्। यद्यपि भ्रमण गर्नै पर्ने भए 15 दिने क्वारेन्टाइनमा बस्नुपर्ने बताए।
It's the broader areas of Victoria that we're particularly concerned about. We're concerned, I mean, you'd remember that initially the government down there was talking about the fact that it was mostly in Melbourne and the Mitchell Shire. Our concern was always, our advice was always from our health authorities, there was a concern that it may have seeded throughout the regional areas. And I think we're seeing more of that.
कोरोना भाइरस लकडाउनका कारण मानसिक तनावमा परेका मानिसहरूलाई सहयोग गर्न भन्दै मोरिसन सरकारद्वारा 1,20,00,000 डलरको आर्थिक लगानीको घोषणा गरिएको छ। हेड स्पेस, बियोन्ड ब्लू र लाइफलाइन लगायत देशका विभिन्न मानसिक स्वास्थ्य सहायक सेवाहरूलाई उक्त सहयोग प्रदान गरिने प्रधानमन्त्री स्कट मोरिसन बताउँछन्। र कोरोना भाइरसका कारण ठूलो संख्यामा अस्ट्रेलियालीहरूको मानसिक अवस्थामा पनि असर परेकाले मानिसहरूको सहायता लिन जरुरी रहेको उनले बताए।
Mental health and suicide prevention is one of my government's highest priorities. for Victorians. These last few weeks have been devastating, and the loss of freedom, not being able to connect with friends and loved ones, concerns about employment, all of this takes a toll. This will put incredible pressure on families. I want to encourage people that help is available. Australians, we've got to talk about these issues openly in the middle of this pandemic crisis. Be clear if you're feeling vulnerable. Let people know.
अब ब्रिस्बेनतर्फ लागौँ, जहाँ आगामी शनिबार आयोजना हुन लागिएको शरणार्थी अधिकार सम्बन्धी प्रदर्शन रोक्न अदालत जाने योजना राज्य सरकारले बनाएको छ। स्टोरी ब्रिजमा प्रदर्शनकारीहरूले सामूहिक रूपमा बसेर यातायात ठप्प पार्ने योजना बनाएको समाचारहरूको भनाइ छ। तर प्रिमियर एनेस्टेजिया प्यालेसेले चाहिँ कोरोना सङ्कटका कारण अहिले प्रदर्शन आयोजना गर्न उपयुक्त नभएको भन्दै जरुरत परे प्रहरीले प्रदर्शनलाई रोक्न थप कदम चाल्न सक्ने पनि बताएकी छ।
Now is not the time to have mass protests. There are other ways that people can raise their concerns. This would have the potential to take us backwards. So the police will not hesitate to take action if it is necessary to stop this protest or to remove protesters if it goes ahead. It only takes one or two cases for this virus to take hold. So everyone has a social responsibility to do the right thing.
गत 24 घण्टाभित्र क्विन्सल्यान्डमा एउटा पनि नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको छैन।
इन्टरनेट मार्फत हुने अपराधहरूबारे छानबिन गर्न प्रहरी र अनुसन्धान कर्मीहरूलाई थप अधिकार प्रदान गरिने गृह मामिला मन्त्री पिटर डटनले बताएका छन्। डार्क वेब भनिने सामान्य अनलाइन प्लेटफर्मभन्दा लुकेर रहेका सामग्री र आपराधिक गतिविधिहरूबारे पत्ता लगाउन र अपराधीहरूको कम्प्युटरबाट जानकारी सङ्कलन गर्न पनि प्रहरीहरूलाई थप अधिकार प्रदान गर्ने सङ्घीय सरकारको योजना रहेको छ। साइबर अपराध विरुद्धको पछिल्लो कानुनी संशोधन अन्तर्गत उक्त प्रस्ताव संसद समक्ष पेश गरिने मन्त्री डटन बताउँछन्। साथै युवाहरू प्रतिको धम्कीपूर्ण व्यवहारहरू विरुद्ध कदम चाल्न राष्ट्रिय रणनीतिको पनि स्थापना गर्न जरुरी भएको उनको भनाइ छ।
And we know now that the dark web is essentially the sewer of the internet where pedophiles and other criminal syndicates hang out, exchange images of children, and we are going after those people, and we want to make sure that people hear a very clear message that the government is determined to keep our kids safe.
अब नेपाल सम्बन्धी समाचार, जहाँ बुधबार अपराह्नसम्मको 24 घण्टाभित्र 381 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र भाइरसका कारण 2 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पछिल्ला संक्रमितमध्ये 150 जना पर्सा जिल्लाका र अन्य 50 जना चाहिँ काठमाडौँ उपत्यकाका निवासी रहेको उनीहरूको भनाइ छ। र पछिल्ला संक्रमणका साथ देशभर कुल संक्रमित संख्या 21,300 नागेको र कोविड 19 कारण ज्यान गुमाउनेहरूको कुल संख्या भने 60 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
500 भन्दा माथि उपचारमा रहेका जिल्ला 4 रहेका छन्। प्रदेश 2 पर्सा, रौतहट र महोत्तरी र सुदूर पश्चिम प्रदेशमा कैलाली र संक्रमितहरू 0 भएका जिल्ला 7 छन्। तिनीहरू हुन् खोटाङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुम पश्चिम।
नेपाल कम्युनिस्ट पार्टीका नेता माधव कुमार नेपालले आफ्ना पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दै पार्टीभित्रको वर्तमान सङ्कट ओलीकै कारण भएको आरोप लगाएका छन्। विराटनगरमा आयोजना भएको एक कार्यक्रममा भिडियो मार्फत आफ्नो भनाइ राख्दै नेपालले आफू लगायत अन्य नेताहरूलाई पनि पीडित बनाएको आरोप लगाएका थिए। ओलीद्वारा आफूहरूको अपमान गर्नुका साथै बैठक नबसेकोदेखि अहङ्कार राखेको पनि उनको आरोप छ।
माधव नेपालको निन्दा गरिएको छ, प्रचण्डको निन्दा गरिएको छ, अनि के हुन्छ पीडित पीडितहरू एक ठाउँमा आउँदैनन्, सब पीडितहरू सबै दुखितहरू एक ठाउँमा जमा भए, अनि पीडित पीडित एक ठाउँमा आयो भने किन पोल्ने।
ओलीद्वारा पार्टी अध्यक्षता वा प्रधानमन्त्री मध्ये एउटा पद त्याग्नुपर्ने पनि पुष्पकमल दाहाल र झलनाथ खनाल सहित अब नेपालले पनि त्यस्तै माग राख्न सुरु गरेको बीबीसीको भनाइ छ।
अब लागौँ अन्तर्राष्ट्रिय समाचारतर्फ। लेबननमा गत मङ्गलबार भएको विनाशकारी विस्फोटनबारे छानबिन हुने उक्त देशका राष्ट्रपतिले वाचा गरेका छन्। विस्फोटनका कारण एक अस्ट्रेलियाली नागरिक सहित कम्तीमा 135 जनाको मृत्यु र 5,000 भन्दा बढी घाइते भएको बताइएको छ। साथै घटनाको कारणबारे प्रष्ट प्रमाण नरहे तापनि एक गोदाममा वर्षौंदेखि राखिएको हजारौं टनको रासायनिक सामग्रीलाई उक्त विस्फोटनसँग जोडेर हेरिएको छ। घटना भएको बन्दरगाहमा 5 अधिकारीहरूलाई अहिले नजरबन्दमा राखिएको समाचार पनि आएका छन्। राष्ट्रपति मिशेल आउनले बुधबार घटनास्थलको निरीक्षण गर्दै दोषीहरूमाथि कडा कारवाही हुने वाचा गरे। साथै यस अवस्थामा अन्तर्राष्ट्रिय सहयोगको पनि खाँचो रहेको उनको भनाइ छ।
I thank all the officials in the neighboring and friendly countries who contacted us and expressed their support for Lebanon and their position next to its people in its time of distress and their desire to help, and I urge them to speed up assistance to help us support hospitals and devastated families and to help us restore the damage that has hit buildings and the Beirut port.
जापानी सहर हिरोसिमामा एटम बम खसालिएको 75 वर्ष पुग्दा उक्त अवसरमा देशभर विभिन्न शोक तथा सभा आयोजना भइरहेका छन्। आजको दिन सन् 2045 सालमा संयुक्त राज्यद्वारा गरिएको उक्त हमलाका कारण हजारौँ मानिसहरूको मृत्यु भएको थियो। दोस्रो विश्वयुद्धको अन्तिम दिनहरूमा भएको उक्त हमलामा पहिलोपटक कुनै लडाइँमा आणविक हतियार प्रयोग भएको थियो। आज जापानमा कोरोना भाइरसका कारण रहेका विभिन्न प्रतिबन्धहरूका साथ शोक सभाहरू पनि गत वर्षहरू झैँ आयोजना हुन नपाए तापनि मानिसहरूले हिरोसिमा पार्कमा आयोजना भएको मौन धारणा कार्यक्रममा सहभागिता जनाएका छन्।
र श्रोतावृन्द, अब लागौँ खेलकुद समाचारतर्फ। गत आइतबारको न्यूकासल जेट्स र वेस्टर्न युनाइटेड बीचको ए लिग फुटबल म्याच हेर्न रङ्गशाला पुगेका दर्शकहरूले कोभिड 19 लक्षणका लागि ध्यान दिनुपर्ने निर्देशन दिएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार उक्त म्याच हेर्न गएका एक दर्शक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएकाले उक्त निर्देशन जारी गरिएको हो। 20 वर्ष उमेरका उक्त पुरुष न्यूकासल जेट्सको 15 वर्ष मुनिको टोलीका एक सदस्यसँग पनि प्रत्यक्ष सम्पर्कमा आएको र उक्त किशोर पनि संक्रमित भएको बताइएको छ। म्याचको समयमा रङ्गशालामा 2,500 भन्दा बढी दर्शक रहेका थिए र साथै खेल अगाडि आइतबार बेलुका 5 देखि 7:30 समयभित्र हपस्मिथ स्पोर्ट्स बार वा वेस्ट न्यू ल्याम्पटन गएकाहरूले पनि तुरुन्तै कोरोना भाइरसको लागि परीक्षण गराउन र आफूलाई आइसोलेसनमा राख्न पनि अधिकारीहरूले निर्देशन दिएका छन्।
र अर्को एक समाचारमा, राष्ट्रिय रग्बी लिग एनआरएल क्लब साउथ सिडनीका प्रशिक्षक वेन बेनेटले लिगको कोरोना भाइरस सम्बन्धी नियम उल्लङ्घन गरेका हुन् कि भन्नेबारे छानबिन सुरु गरिएको छ। राबी टोजका प्रशिक्षक हिजो आफ्ना पार्टनरसँग सिडनीको लाइकार स्थित एक रेस्टुरेन्टमा गएका थिए र एनआरएलको नियम अन्तर्गत क्लबका खेलाडी र कर्मचारीहरू पब, क्लब, रेस्टुरेन्ट र क्याफे लगायतका सार्वजनिक स्थानहरूमा जान पाउने छैनन्। तर आज आफ्ना खेलाडीहरूको प्रशिक्षण अगाडि पत्रकारहरूसँग कुरा गर्दै बेनेटले आफूले कुनै नियमको उल्लङ्घन गरेको जानकारी नरहेको भन्दै त्यस्तो नियमबारे आफूलाई थाहा भएको भए पनि आफू रेस्टुरेन्ट भएको भएर रेस्टुरेन्ट नजाने उनले बताए। भोलि सिडनीको ओलम्पिक पार्कमा साउथ सिडनी र ब्रिस्बेन ब्रङ्कोस बीच खेल हुँदैछ र सम्भवतः बेनेट उक्त खेलमा उपस्थित नहुन सक्ने हाल सम्भावना रहेको छ।
अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 86 रुपियाँ 59 पैसा, 71 अमेरिकी सेन्ट र 60 युरो सेन्ट प्राप्त हुनेछ।
र अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण। र पर्थमा भोलि प्राय घाम लाग्दै 18 डिग्री अधिकतम तापक्रम रहनेछ। एडिलेडमा चाहिँ पानी पर्ने र 10 डिग्रीसम्म तापमान उक्लनेछ। पानी पर्ने मेलबर्नमा 13 डिग्री रहनेछ। होबार्टमा केही बेर पानी पर्ने र 12 डिग्री अधिकतम तापक्रम रहनेछ। त्यसै गरी क्यानबेरादेखि ओलङ्गङ, सिडनी, न्यूकासलसम्म पनि भोलि पानी पर्ने र अधिकतम तापक्रम रहनेछ। क्यानबेरामा 8, सिडनीमा 16 डिग्री, ब्रिस्बेनमा पनि पानी पर्ने र 24 डिग्री रहनेछ। केन्समा पनि त्यस्तै मौसम र 28 डिग्री र डार्विनमा चाहिँ मौसम सफा, 31 डिग्री अधिकतम तापक्रम रहनेछ। र यसका साथै आजको एसपीएस समाचार यति नै।
तपाईँ एसपीएस नेपालीको साथमा हुनुहुन्छ। यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।